لا حول ولا قوة إلا بالله العظيم. أعوذ بالله من الشيطان العين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله على أعدائهم عاد الله من يوم هذا لقاء الله. أما بعد، فقد قال الله في كتاب حكيم، بسم الله الرحمن الرحيم: ولقد نجينا بني إسرائيل من عذاب مهين من فرعون إنه كان عاليا من المسرفين. صدق الله العلي العظيم. مؤمنين، یہ جو میں نے آیتیں پڑھی ہیں سورۃ دخان کی 30 اور 31 آیتیں پڑھی ہیں. سورۃ دخان کا سلسلہ جاری و ساری ہے. ان کا ترجمہ اس طریق سے ہے: یقیناً ہم نے بنی اسرائیل کو رسوا کن عذاب سے نجات دی، فرعون سے جو حد سے گزر جانے والوں میں سب سے اونچا تھا. سب کو معلوم ہے کہ کس طریقے سے فرعون نے ظلم کیا بنی اسرائیل پہ، کس طرح سے ان کے بیٹوں کو قتل کرا. تو اللہ سبحانہ وتعالیٰ اس بارے میں گفتگو کر رہا. لقد افتراناهم على علم على العالمين وآتيناهم من آياتي ما فيه بلاء مبين. اور ہم نے ان کی حالت جانتے ہوئے انہیں دنیا کی دوسری قوموں پر ترجیح دی، اور ہم نے انہیں ایسی نشانیاں دی تھیں جن میں ان کی صریح آزمائش تھی. تو اللہ سبحانہ تعالیٰ نے ان کو مشکلات میں ڈالا، اور اتنے پیغمبران بھیجے، اتنی آیتیں، صاف آیتیں نازل کریں اللہ سبحانہ تعالیٰ نے. تو اس وجہ سے اس زمانے کے لوگوں میں وہ سب سے زیادہ اللہ کے نزدیک باعزت لوگ تھے. اس لیے آئے نا کہ ہم نے ان کی حالت جانتے ہوئے انہیں دنیا کی دوسری قوموں پر ترجیح دی تھی. اتنے پیغمبران آئے ان کے پاس، یہ ان کی ترجیح تھی. اور پھر آگے کی آیت میں کیا ہے؟ اور ہم نے انہیں ایسی نشانیاں دی تھی جن میں ان کی صریح آزمائش تھی. اتنی نشانیاں لے کے موسیٰ علیہ السلام لے کے آئے گئے، 9 نشانیاں لے کے آئے گئے. جب نشانیاں آتی ہیں تو آزمائش بڑھ جاتی ہے، نشانیاں آتی ہیں تو آزمائش بڑھ جاتی ہے. جیسے آپ کو معاہدہ میں یاد ہوگا کہ جب لوگوں نے اسے کہا تھا، عیسیٰ نے مریم سے، کہ آسمان سے کوئی ایسا طعام نازل کر دیں آپ، تو اللہ سبحانہ وتعالیٰ نے قرآن میں کہا تھا کہ ہاں میں طعام نازل تو کروں گا، لیکن اس کے بعد جو کفر کرے گا تو ایسا عذاب دوں گا کہ دنیا میں کسی کو عذاب نہ دیا ہوگا. تو جب بھی نشانیاں آتی ہیں تو اللہ کی پکڑ بھی سخت ہو جاتی ہے، پکڑ اللہ کی سخت ہو جاتی ہے. اب قرآن سے بڑی کیا نشانی ہوگی؟ اب مسلمانوں کی کتنی بڑی پکڑ ہے اگر مسلمان اس بات کو سمجھ لیتے ہو. تو جب اور ان کو جو فضیلت دی تھی بنی اسرائیل کو، اس زمانے کے لیے دی تھی. آج کی جو فضیلت ہے قرآن کے ذریعے، وہ امت مسلمہ کی ہے قرآن کے حساب سے. امت مسلمہ آیت ہے، اس بارے میں بھی پڑھنا نہیں چاہتا. اس وقت جو سب سے زیادہ فضیلت ہے امت مسلمہ کی، سرکار کی، امت کی فضیلت ہے اگر وہ حق پہ چلیں تو. یہ نہیں کہ حق سے دور ہو گئے پھر کوئی فضیلت نہیں، پھر تو منافقت ہے. اگر حق پہ چلے، ایسے ہیں جو چل رہے ہیں حق پہ، ایسے ہیں جو کہ آج فرعونوں سے جنگ کر رہے ہیں، ایسے ہیں جو کہ آج کی ظلموں کا مقابلہ کر رہے ہیں، وہ حق پہ ہیں. قرآن بھی پکڑے ہوئے ہیں، پہلے دیر بھی پکڑے ہوئے ہیں، وہ لوگ حق پہ ہیں. کیونکہ سرکار نے کہا تھا میں 2 چیزیں چھوڑ کے جا رہا ہوں، قرآن اور اہل بیت. آج کتنے لوگ دنیا میں جو اس کو پکڑے ہوئے ہیں؟ چند لوگ ہیں، ان کی فضیلت ہے، باقی کی تو پوچھ ہے. ان ہاؤلائی لیقولون ان ہی الا موتت الاولى وما نحن بھی منشرین فتو بھی آبائنا ان کنتم صادقین. یہ اللہ سبحانہ وتعالیٰ جو آیتیں جو بیان کر رہا ہے، یہ کفار کے بارے میں کہہ رہا ہے. وہ کیا کہتے ہیں؟ اب میں پڑھتا ہوں اس کا ترجمہ. بے شک یہ لوگ یہی کہتے ہیں، بس یہ پہلی موت ہماری موت ہے، اس کے بعد ہم دوبارہ نہیں اٹھائے جائیں گے. اٹھا لاؤ ہمارے باپ دادا کو اگر تم سچے ہو. آج بھی لوگ یہ کہتے ہیں، क्या कहते हैं कि बस ये जो दुनिया में एक बार मरना है, यही मरना है, उसके बाद कुछ भी नहीं आगे, नथिंग आगे। आज आप पूछ लें हिंदुओं से, क्या ऐसी बात कुछ आगे, कुछ भी नहीं है, खत्म हो गया, नथिंग आउट देयर, आफ्टर लाइफ नहीं है, कुछ भी नहीं है, बस ये जो इन्हीं अल्लाह मौत अतल ऊला वमा नहनु भी मुन शरीन, मतलब बस यही बस मौत है, इसके बाद कुछ आगे कुछ नहीं है। और ज्यादा बहस करो तो कहेंगे कि हमारे बाप दादा जो मर गए तुमको उठा लाओ, हमको उठा ला, उनको उठा ला। हालांकि पैगंबरान ने मौजदात करे हैं कि मुर्दों को जिंदा किया है, ईसा ने मरियम ने कुरान में आए थे मुर्दों को जिंदा करा, लेकिन कौन देखता है भाई, शैतान हर चीज पे पर्दा डाल देता है, कोई नहीं देखता कि इससे मौजदात हो चुके हैं कि मुर्दों को जिंदा किया, लेकिन फिर भी वो एक ही बात कहेंगे कि हमारे बाप दादा को तुम उठा लाओ। जब ख्वाहिशों का पर्दा पड़ता है तो अकल बंद हो जाती है। अहम खैरुन अम कौमत तुब्बा वल्लदीन मिन क़ब्लिहिम अहलकनाहुम इन्नहुम कानू मुजरिमीन, क्या ये बेहतर कौम है तुब्बा और उससे पहले के लोग, हमने उन सबको हलाक कर डाला क्योंकि वो मुजरिम थे। अल्लाह ने कहा कि क्या तुम जो बकवास कर रहे हो तुम बेहतर हो के वो बेहतर हैं जो कि तुमसे भी वो भी बदतर थे, मतलब अल्लाह ताला कह रहा है तुम सब बदतर कौम तुब्बा। कहाँ की थी कौम तुब्बा? यमन की। और दूसरा कौम जो कि अल्लाह पे के पैगंबरान पर बिल्कुल ईमान न रखते थे, तो अल्लाह ने उनको हलाक कर दिया, अल्लाह ने उनको हलाक कर दिया। तुब्बा कौन थे? तुब्बा ये लोग थे, बादशाह लोग थे यमन के, मतलब सबका उनका जैसे फिरौन का टाइटल था, जैसे तुब्बा भी टाइटल था, दैट वाज लाइक ए टाइटल किंग। तो उसमें जो एक तुब्बा था उसने सरकार के वक्त से पहले था, तो सरकार ने कहा कि तुब्बा को जो कि खुद बादशाह उसको बुरा भला मत करो क्योंकि वो ईमान ले आया है। तो जो बादशाह था वो ईमान ले आया था, लेकिन जो उसकी जो जो कौम के लोग थे वो ईमान नहीं लाए थे, वो लोग मुजरिम थे। वमा खलकना समावादी और अर्द वमा बैन हुमा ला इन वमा खलकना हुमा इल्ला बिलहक वलाकिन अक्सर हुम ला यालमून, और हमने आसमान जमीन और उनके दरमियान जो कुछ है उसे खेल कूद की तौर पर नहीं बनाया, हमने उन दोनों को हक के साथ खल्क फरमाया है, लेकिन लोग उनकी अक्सर इससे बेखबर है। मिजा ने बड़ी अच्छी बात करी, क्या आप ही सोचते हैं कि अल्लाह ने एक को पैदा करा उसको मार डाला, दूसरा पैदा हुआ उसको मर गया, तीसरा पैदा हुआ मर गया और बात खत्म हो गई, बात खत्म हो गई, तो उनको पैदा करने का मतलब ही क्या था? जब तक के पैदा करने का मतलब नहीं हो क्या फायदा है इस कायनात का? तो इससे समझना पड़ेगा कि आदमी जो पैदा हुआ जो मर गया उसके बाद उसका कुछ होना चाहिए, वरना ये क्या हो रहा है, खेलकूद हो रहा है क्या? अल्लाह ने ही फरमाया और हमने आसमान जमीन उनके दरमियान जो कुछ भी उसे खेलकूद के तौर पर नहीं बनाया, हमने उसको उन दोनों को हक के साथ फरमाया, लेकिन लोगों की अक्सर इससे बेखबर है। लोग यही सोचते हैं कि ये सब खेलकूद चल रहा, बस आदमी आया जी लिया कर लिया खा लिया पी लिया और मर गया। अल्लाह ने कहा ऐसा नहीं है, हर चीज के पीछे हक है। हक क्या है? हम पैदा इसलिए हुए कि हम हक को पहचाने, हक को ने एक ही हक ला इलाहा इल्लल्लाह और पैगंबरान और उसकी किताब यह, और इसके बाद आखिरत हक है और बरजख हक है और जन्नत और दोजख हक है। अल्लाह ने इसलिए पैदा करा इंसान को कि वो अपनी मंजिल को मुकम्मल कर ले, जो मंजिल से शुरू हुई है उसको मुकम्मल कर ले और परफेक्शन पे आ जाए। पैदा इसलिए करा के अपने आप को पाक करके आ जाए इंसान दुनिया से, पैदा इसलिए करा इंसान को कि पाक हो जाए, लेकिन ज्यादातर लोग नापाक होके जाते हैं दुनिया से। आप देख लीजिए पाक आदमी होता है तो सूरत पर नूर आ जाता है, वो जो नूर दिखता है स्कॉलर्स की सूरत पे या मोमिन की सूरत पे वही हक है, इसलिए आया था इंसान, वो नूर लेना चेहरे पे इसलिए आया था। हक हमेशा की जिंदगी को पहचानने के लिए इंसान ही आया था कि अपनी हमेशा की अपनी, जिसने ये सोचा कि मैं पैदा होकर मर गया उसने अपनी खुद बेइज्जती कर ली, मतलब एक जानवर की तरह हो गया वो, एक कीड़े की तरह हो गया वो। अगर इंसान अपनी इज्जत करता तो सोचता कि मैं आया इसलिए हूं कि मैं अपने आप को पाक कर लूं, मेरे रब को पहचान लूं, उसकी इताअत कर लूं और नूरानियत हासिल करूं हमेशा की जिंदगी के लिए। तो अल्लाह का कोई काम भी बेहिकमत नहीं होता है, हर चीज में हिकमत होती है। इन योम फसल मीकात हूं अजमाई योम ला युगनी मौलन 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 शाह वला हूं यूं सरून, बेशक फैसले का दिन उन सब की जमा होने की जगह है। जिस रोज कोई दोस्त किसी दोस्त को फायदा न पहुंचा सकेगा और न ही उनकी मदद की जाएगी। इसको कहा योमल फस्ट, फैसले का दिन, सेपरेशन का दिन, सेपरेट हो जाएंगे लोग, फैसला हो जाएगा। किसमें से कौन सेपरेट हो जाएगा, किसका फैसला होगा? हक और बातिल का, मोमिन और काफिर का, एक तरफ मोमिन होंगे एक तरफ काफिर होंगे। ये फैसले का दिन जमा हो जाए। जिस दिन कोई कोई दोस्त किसी दोस्त को फायदा न पहुंचा सकेगा, न ही उनकी मदद की जा सकेगी। इल्ला मर रहीम अल्लाह इन्हु वल अजीजुर रहीम, मगर अल्लाह की रहमत जिससे शामिल हाल हो, बेशक वो गालिब और मेहरबान है। तो फैसले का दिन होगा, एक तरफ मोमिन होंगे एक तरफ कुफार होंगे, दो ही जात होगी है। और कोई किसी की मदद न कर पाएगा, क्योंकि यहां मदद का सिलसिला क्या होता है कि आपने किसी को माल से मदद कर दी, या कोई एडवाइस देके मदद कर दी, हा? या आप किसी की आप मोहब्बत कर दी। आप यहां ये सब जो आप करते हैं मदद है, वो मदद का सिस्टम रहेगा ही नहीं। वो ये जो आप करते हैं ना एक दूसरे के लिए, वो सिस्टम ही नहीं है वहां पर। बस सिस्टम ये है कि आपके आमाल हैं और बस आप हैं और अल्लाह सुभान व तआला है। अब आप कौन किसकी मदद करेगा? हालांकि हर आदमी परेशान होगा उस दिन, हर आदमी परेशान होगा। रिवायतों में पैगम्बरान तक परेशान रहेंगे उस दिन, तो उससे जाके सरकार के पास जाने पैगम्बरान खुद क्या हमारी शफात करें। ये हालत रहेगी उस दिन, कौन किसकी मदद करने वाला। तो फिर लेकिन इसमें क्या आया? इल्ला मर रहीम अल्लाह इन्नहु वल अज़ीज़ुर रहीम, मगर इस पर अल्लाह रहम करे, बेशक वो ग़ालिब और मेहरबान है। तो इस आयत के लिए इल्ला मर रहीम अल्लाह, मौला सादिक फरमाते हैं कि ये आयत हमारे लिए आई हमारी शफात के लिए, कि हम शफात करेंगे शीयों की उस दिन, हम मदद करेंगे अल्लाह के इज़्ज़त से, उस दिन मदद होगी। लेकिन शफात की भी स्टैंडर्ड है, मतलब हर की शफात नहीं होगी। जब इमाम सादिक अलैहिस्सलाम रिलत फरमा रहे थे तो कहा था, वसीयत करके गए आखिरी, कि मेरी शफात उनके लिए नहीं जो नमाज को हल्का समझे। क्या हुआ हल्का समझना? मतलब नमाज हल्का मतलब समझना, मतलब कि अव्वल वक्त नहीं पढ़े। अज़ा की बात नहीं कर रही थी उन्होंने कि मां छोड़ दे, नहीं, अव्वल वक्त पढ़ो नमाज। नमाज को हर चीज पर तरजीह दो, सब काम बंद कर दो, नमाज के लिए पढ़ो, उसकी शफात है। और जो ऐसा करेगा उसके दिल में नूरानियत जरूर आ जाएगी, क्योंकि वो अल्लाह से मोहब्बत करता है, अल्लाह से मोहब्बत करता है। नमाज को अलग अलग वक्तों में पढ़ना चाहिए हमको। सरकार ने मिला के भी पढ़ी और जुदा करके भी पढ़ी नमाज। ये क्या है, हमेशा जोहर असर साथ में हो रही है? अरे असर को असर के टाइम पे पढ़े भाई, जोहर को जोहर के टाइम पे पढ़े भाई। ठीक है, आपको दी फैसिलिटी के चले आप पढ़ ले, लेकिन इसका क्या मतलब है आप हमेशा ही पढ़े? सरकार ने दोनों तरह से पढ़ी है। तो कोशिश करेंगे नमाज को अपने हिसाब से पढ़े, ताकि दिन भर दिमाग में फिक्र रहे कि हमें नमाज पढ़ना, जोर की पढ़ ली, फिक्र लगी रहे कि असर के टाइम पर इंशाल्लाह असर पढ़ेंगे। तो एक आपकी जिम्मेदारी रहेगी कि हाँ नमाज पढ़ना है, तो आपका दिल अल्लाह की तरफ रुझू रहेगा कि हाँ मुझे पढ़ना है। ठीक है, तो इस तरीके से हमको अल्लाह ताला ने पांच वक्त की, पांच तरीके से इस तरह नमाज की जो फजीलत के वक्त हैं उनको अलग अलग रखा है, ताकि कि इंसान पांच बार अल्लाह के सामने चले जाए। हाँ, तीन बार पढ़ ले तो पढ़ ले, लेकिन ये नहीं कि हमेशा ही तीन बार पढ़ रहे हैं। इन शजरत ज़क्कूम तामुल अफीम कल मुहली युगलिल बुतून का गलिल हमीम खुदू फातिलू इला सवाइद जहीम ثم ثب فوق رأسه من عذاب الحميم دق إنك أنت العزيز الكريم। ये आयतें जहन्नम के लिए आयतें हैं, ये आयतें जहन्नम के लिए आयतें हैं। क्या कह रहा अल्लाह सुब्हान व तआला? बेशक जकूम का दरख्त गुनाहगारों का ताम होगा। जकूम का दरख्त गुनाहगारों का ताम होगा। जकूम का दरख्त ऐसा होता है कैक्टस की तरह, जो कि डेजर्ट्स में होता है, उसमें रहते हैं बड़े बड़े स्पाइक्स रहते हैं, कांटे रहते हैं। तो अल्लाह सुब्हान व तआला फरमा रहा, बेशक जकूम का दरख्त गुनाहगारों का ताम होगा, वो पिघले हुए तांबे की मानिंद पेट में जोश मारेगा, जैसे खोलता हुआ पानी जोश मारता है। तो वो इतना सख्त होगा जकूम। अल्लाह ताला ने दो एडजेक्टिव यूज करे हैं उसके लिए, एक तो पिघला तांबा और एक खोलता पानी, दोनों जकूम के ताम के लिए हैं। किस तरह पेट में जाएगा, इतना पेनफुल होगा जकूम, जो पेट में जाएगा जैसे पिघला हुआ तांबा या गर्म पानी पेट में खोलता है, उसकी हीट इतनी होगी, क्योंकि पिघले तामा की जो हीट है और जो गर्म पानी की जो हीट है वो अल्लाह ने बताई है। जैसे खोलता पानी जोश मारता है, इसे पकड़ लो और घसीटते हुए जहन्नम के दरिया में ले आओ, अल्लाह कहता है। खुद फातिलो इला सवाय जहन्नम थुम्मा सबु फौक सिही मिन अज़ाब अल-हरीम हमीम, फिर उसके सर पर खोलते हुए पानी का अजाब उंडेल दो, लो इसे चखो तुम बड़ी इज्जत वो तकरीम के मालिक हो। फिर उसके ऊपर पहले तो जकूम खाओ, फिर उसे खींच के बीच में लाओ जहन्नम के, वो खोलता पानी से सर पे डालो, लो इसे चखो तुम बड़े इज्जत और तकरीम के मालिक थे, तुम बड़े सरदार बनते थे, बड़े तुम उतराते थे, बड़ी तुम्हारी शांति, बड़े नोबल तुम समझते थे। ये जो थे कुफारे कुरैश, ये अपने आप को बहुत बड़ा समझते थे कि हम ही सब लीडर हैं और हमारी सारी इज्जत है। हालांकि 365 खुदाओं को पूछते थे, लेकिन कहते थे हमारी इज्जत है। तो अल्लाह ने फरमाया इसमें कि चखो तुम बड़े इज्जत और तकरीम के मालिक थे, आज अजाब चखो। कि अबू लहब के लिए खास तौर से, अबू जहल अबू लहब, ये अपने आप को बहुत बड़ा समझते थे ना। जब जकूम की आयत आई तो ये उस जमाने में जकूम इसको भी कहते थे कि खजूर पे मक्खन लगा के खाओ, उसको भी जकूम कहते थे। तो वो मजाक उड़ाता अबू जहल के मोहम्मद का खुदा जकूम से डरा था, ये तुम्हें खुद कह रहा हूं। तो ये इस तरह आयत आई कि किस तरीके से वो जकूम कुफार के पेट में खोलेगा, जो इस तरह से मजाक उड़ा रहा है मेरी आयतों का। इन हादा मा कुंतुम भी तम तरून, यही वो जिसके बारे में तुम शक किया करते थे। अल्लाह कहेगा ये जो अजाब तुम चख रहे हो इसके बारे में तुम शक करते थे। मोमिनीन, हमको यहाँ रुकना पड़ेगा, दीन में शक नहीं है। जब शक करा दीन खत्म हो गया, ईमान में शक आया ईमान खत्म हो गया। नहीं तो जन्नत में शक होना चाहिए ना दोजख में शक होना चाहिए। अगर हमारा शक खत्म हो जाएगा हमारी सारी बीमारियां खत्म हो जाएंगी। और ये शक जल्दी खत्म होगा जब हम कुरान को लगातार पढ़ें। बहुत से लोग कुरान 3 बार पढ़ते हैं दिन में, सुबह के वक्त, दोपहर के वक्त, शाम के वक्त। उनका जो ईमान की पुख्तगी होती है वो दूसरों से ज़्यादा होती है, वो शक की तरफ नहीं जाते थे, क्योंकि अल्लाह उनसे लगातार बात करता रहता है, वो अल्लाह से बात करते रहते हैं। अल्लाह ताला ने मुझे छोटी ज़िंदगी दी इसलिए दी कि हम उससे रब्ता कायम कर लें कुरान के ज़रिए। इससे बड़ा कोई रब्ता नहीं है। अगर हमने कुरान छोड़ दिया हम गुमराह हो गए, क्योंकि अल्लाह ने बात करना बंद कर दी। ये शक फिर शक जाहिर होना शुरू हो जाते हैं, कौन देख के आया था, किसने देखा है। ये चीज़ें जो आती हैं उस इस समाज से वो निकालता जो कुरान नहीं पढ़ता, तो अल्लाह ताला उसके भी दिल के दरवाजे बंद कर देता है। कहलाता मुस्लिम है लेकिन अंदर से शक्की है वो, और वो मुनाफिक हो चुका है। हमारे दिल को टटोलते रहे कि क्या हम शक में गिरफ्तार हो गए क्या, जब हम गुनाह पे गुनाह कर रहे हैं और अल्लाह की मासीत कर रहे हैं। तो ये शक ईमान को ख़त्म कर देगा। तो फिर अल्लाह ताला, तो इसलिए हमको चाहिए कि जब हम दोज़ख की आयतें पढ़ें तो गिरिया करें। कोई किसी की गारंटी नहीं, मोमिनीन, अल्लाह ने किसी की गारंटी नहीं किसकी बख्शिश होने वाली है सिवा अल्लाह की ज़ात को जानते हुए, जिसको अल्लाह इज़्ज़त दे दे जिसके लिए। तो असल मोमिन ये कि जो जहन्नम से डरता रहे, सोचे कि कहीं मैं तो नहीं चला जाऊँगा जहन्नम में, और रोए क्रिया करे हकीकत में जहन्नम से डरे, क्योंकि कुरान में आया था कि जहन्नम से गुजर कर तो सबको जाना है। सूरह मरियम में आया था गुजर कर तो जाना ही है, जाना जहन्नम से। कुछ है, कुछ कहते हैं कि नहीं वो ऐसे किनारे से निकल जाएंगे, कुछ कहते हैं बीच में से जाना, लेकिन जाना ज़रूर है। सोचें आप, कभी कभी घबराहट होती है, या अल्लाह कैसे हम जन्म से गुजर के जाएंगे, या अल्लाह। यही काफ़ी रात को जगने के लिए, कैसे गुजर के जाएंगे जन्म से, इतनी बड़े बड़े शोले देखते हो, अगर पकड़ लिया जन्म में तो क्या करेंगे हमारे गुनाहों की वजह से। हालांकि बहुत सी पॉजिटिव रिवायतें भी हैं कि जन्म कहेगा मोमिनीन से, जो नूरानी मोमिन है उसे कहेगा कि तुम जल्दी निकल जाओ, तुम्हारे नूर की वजह से मेरी आँख ठंडी हो रही है। ऐसी भी हमको नरेशन सुनने को मिलते हैं, उससे हमको हौसला आता है। क्या हमें वो नूर है क्या? वो नूर कहाँ से आया? कुरान से आएगा ना। तो ये है कि नूरानियत इस दुनिया में हम जी इसलिए रहे कि नूरानियत हासिल कर रहे हैं, कुरान की जी इसलिए रहे। अब अल्लाह ताला ने जन्नत की आयतें नाजिल करी हैं, इन्नल मुत्तकीना फी मकामिन अमीन। فی جناتی میں عیون یلبسون من سندسین و استبرق متقابلین. یا اللہ کیا آیت ہے! یہ آیت سوچ کے تو میں پریشان ہو جاتا ہوں کہ اللہ تعالیٰ اس دنیا میں ہم مشکلات اٹھا رہے ہیں, ہم کو تو یہاں بھیج دے. کتنی مزے کی آیت ہیں, کتنا ہر روح چاہتی ہے چلے جائے. اب میں ترجمہ پڑھ رہا ہوں آپ کے سامنے, ہر روح چاہتی ہے ہو جائے. تھک گئے میں اس دنیا میں رہ رہے کے, روز ہمالی کرتے ہوئے, مشقتیں کرتے ہوئے, تکالیف اٹھاتے ہوئے, ہر ممکن چاہتا ہے یہاں جائے. کیا میں آیتیں پڑھتا ہوں, کیا آیتیں! بے شک متقین امن کی جگہ میں ہوں گے, امن میں ہوں گے دنیا کی پریشانیوں سے, دنیا کی مصیبت, امن میں. ہم کو ہر آدمی امن چاہیے, پیس چاہیے بھائی, امن. اللہ تعالیٰ نے اس دنیا کو پیس کے لیے بنایا نہیں. مولا متقیان کے خطبہ دیکھ لیں نجم الراغہ میں, دنیا میں آپ کو امن نہیں ملنے والا, امن وہیں کے لیے. بے شک اللہ سبحانہ وتعالیٰ فرماتا ہے, بے شک متقین امن کی جگہ میں ہوں گے باغات اور چشموں میں. یا اللہ, باغات اور چشموں, ہم تو سوچ کے کبھی جاتے ہیں ویکینڈ کا ٹرپ لینے کے کسی باغ میں جائیں گے, وہاں متقی باغات اور چشموں میں ہی رہیں گے. حریر و دیبا کے لباس زیب تن کیے آمنے سامنے بیٹھے ہوں گے. کیا ہوتا ہے حریر و دیبا؟ حریر مطلب تھن سلک اور دیبا موٹا سلک, دونوں طرح کے کپڑے پہنیں گے, وہ دونوں شوق پورے کریں گے اپنے, سردی کے کپڑے بھی گرمی کے کپڑے بھی. حالانکہ ویسے سردی گرمی ہوگی نہیں, لیکن اللہ پہنائے گا ان کو کپڑے تو شوق پورے کرنے کو. وہ دیکھیں آپ ریشم کتنا مہنگا ہوتا ہے, وہ پہنیں گے. آج کل آپ ریشم خریدنے جائیں پیور سلک کہیں نہیں ملنے والا, وہ کپڑے پہنیں. حریر و دیبا کے ایک لباس زیب تن کیے آمنے سامنے بیٹھے ہوں گے, آمنے سامنے سکون سے بیٹھے ہوں گے. ہر آدمی چاہتا ہے محبت سے مومن ایک دوسرے کی طرف چہرے پہ دیکھے, تو بہترین کپڑے پہنے, جو کہ انسان کہے گا کہ اللہ سبحانہ تعالیٰ قیامت کے دن ہر آدمی کہے گا میں جنت چلے جاؤں. ارے بھائی ابھی جائیں نا, وہ ٹو لیٹ ہو جائے گا. اور پھر اس کے آگے کی آیت جو کہ مجھے بہت پسند ہے اور ہر مومن کو پسند ہے, کذالک زوجناہم بحور عین, اس طرح ہم ان کی شادی بڑی آنکھوں والی حور سے کرا دیں گے. بڑی آنکھ والی, اس کے بارے میں الگ الگ ہے. حور عین کس کو کہتے ہیں؟ جس کی آنکھ کا کالا پن اور پیچھے کی سفیدی ایکسٹریم ہو, ایک دم کالا اور ایک دم وائٹ, جس سے کہ بہت خوبصورت آنکھیں ہو جاتی ہیں. حور عین, حور عین کے بارے میں یہ کہا جاتا ہے, یعنی کہ بہت خوبصورت ہوں گی حور عین, حور ان سے ان کی شادیاں ہو جائیں گی. اور کیا چاہیے آپ کو؟ اللہ تعالیٰ نے کہا, آیت قرآن میں کافی ہے کہ جو چاہو گے ملے گا, بلکہ اور زیادہ جو تم سمجھتے بھی نہیں کیا کیا ہے ہمارے پاس. بس لیکن یہ ہے کہ ایمان لانا اس پہ خوش ہونا. مومن ہوتا ہے جب آیتیں پڑھتا تو خوش ہوتا ہے, اس کو دل کو یقین آنا کہ میرا خدا صادق ہے. صادق کا یقین دل پہ کب آئے گا؟ جب تک کیا قرآن سے منسلک نہیں ہو جائیں گے, ورنہ نہیں آنے والا ہے. قرآن سے منسلک وہی نہیں ہوتا جس کو اللہ پہ یقین نہیں ہوتا, اس کو زیادہ لین دین نہیں ہوتا, وہ تھوڑا سا بس اسی ہوتا ہے. لیکن جو واقعی جو اللہ سے محبت کرتا ہے, اللہ پہ ایمان رکھتا ہے, خود خوش ہو کے اس قرآن پڑھتا ہے اور یقین کر اس کا یقین بڑھتا چلا جاتا ہے, اور پھر خوش ہوتا ہے وہ جنت کی آیت دیکھ کے, اور جہنم کی آیت دیکھ کے روتا ہے, کیونکہ اس کی بھی کوئی گارنٹی نہیں, کسی کی گارنٹی نہیں بھائی, گارنٹی کسی کی نہیں ہے. جس نے سوچا میری گارنٹی ہو گمراہ ہے. امید ہے, گارنٹی نہیں ہے, غلط نہیں سمجھے مجھے, امید ہے. مومن کی امید بہت ہائی ہوتی ہے جنت چلے جائے گا, اس کا خوف بھی ایکسٹریم ہوتا ہے کہیں دوزخ میں چلے جائے گا, وہ برابر ہوتا ہے. لیکن گارنٹی کسی کی نہیں ہے, گارنٹی مومن کی نہیں. اہل بیت کا معاملہ الگ ہے, میں وہ نہیں کہہ رہا ہوں, پیغمبر کا معاملہ الگ ہے, میں اپنی بات کر رہا ہوں, مومنین کی بات کر رہا ہوں. کو امید بہت زیادہ ہوتی ہے, لیکن نئے خوف بھی برابر کا گارنٹی نہیں. یدعون فیہا بکل فاکہۃ آمنین, وہاں پر وہ اطمینان سے ہر طرح کے میوے کھا کے کھانے کے لیے منگوائیں گے, ہر طرح کا میوہ منگوائیں گے کھانے کے لیے, اطمینان سے بیٹھ کے سکون سے میوے کھائیں گے, بیٹھ کے سکون سے بہترین کپڑے پہنیں گے, سکون سے ممنی سے بات کریں گے, سکون سے ان کی بیویاں ہوں گی. کس کو نہیں چاہیے؟ اور ہمیشہ کے لیے ممنین بس ہمت رکھیں. یہ دنیا کٹ جائے گی لیکن نورانیت حاصل کریں. اس کے بعد بھی آج اتنی خوبصورت آیت ہے, اور میں ہمیشہ پڑھ کے سوچتا ہوں اللہ تعالیٰ اتنی خوبصورت آیت ہے, اور یہ آیت کو کتنے چھوٹے انداز میں تو نے اتنی بڑی بات بیان کر دی, اور کوئی اچھے قاری کو سنیں گے تو بہت مزہ آتا ہے اس آیت سننے میں. لا یذقون فیہا موت الاولى, لا یذوقون فیہ الموتۃ الاولی ووقاہم عذاب الجحیم. یا اللہ وہ وہاں موت کا مزہ نہیں چکھیں گے سوائے پہلی موت کے, اور اللہ انہیں جہنم کے عذاب سے بچا لے گا. کوئی موت نہیں آنے والی وہاں, اور اللہ ان کو جہنم کے عذاب سے بچا لے گا. دو چیزیں, آدمی یہی تو چاہ رہا ہے کہ جہنم سے بچ جائے اور موت نہیں آئے, پھر اس مزے میں رہے. جب جنت ہی جنت میں چلے جائیں گے, جہنم ہی جہنم میں چلے جائیں گے, تو ایک بھیڑ کی شکل میں موت آئے گی, روایتوں میں ہے, اس کو بھیڑ کو قتل کیا جائے گا. وہ جنتی تو خوش ہو جائیں گے اور جہنمی روئیں گے بیٹھ کے, کیا کیا موت ختم ہو گئی ہے, جو موت آ گئی تھی پہلی بار آ گئی, اب ہم کو کوئی موت نہیں ہے. جہنمی دعا کرے گا کہ اس کی موت آ جائے, وہ نہیں مرے گا اور اس کو عذاب جاری اور ساری رہے گا. جنتی ہمیشہ جنت کی لطف لیتا رہے گا. یہ ہے کیا آیت ہے, لا یذوقو فیہا موتۃ الا الموتۃ الاولی ووقاہم عذاب الجحیم فضلا من ربک ذلک هو فوز العظیم. فضل من ربک, یہ فضل ہے. کیا فضل ہے, آپ اللہ سے محبت کریں نا, کیا آیتیں ہیں. فضل من ربک ذلک هو فوز العظیم, یہ اللہ کا, یہ تمہارے رب کا فضل و کرم ہے, اور یہی تو سب سے بڑی کامیابی ہے. دیکھیں ایسا ہے کہ اللہ پہ کسی کی زور زبردستی نہیں ہے نا, اللہ خود جو چاہتا ہے کرتا ہے. کوئی زور زبردستی اللہ نہیں کہہ سکتا تھا کہ اللہ تم نے ہم نے اتنی نیکی کری تو ہمیں جنت میں بھیجی بھی اور ہم کو یہ نعمتیں دے ہی دے. کوئی کوئی نہ ہمارے اعمال اس لائق ہے, نہ ہمارا اعمال اس لائق ہے, کہ کسی کے اعمال اس لائق نہیں ہے, مطلب مومنین میں ہم نے, کہ ہم جنت کے حقدار بن جائیں. کیونکہ جنت تو اتنی بڑی نعمت ہے نا, تو 50 سال زندگی میں ہم نے کیا کام کرا, جو آپ چاہتے تو ہمیشہ آپ مزے لیتے رہے, یہ جو مزے پر بتائیں قرآن میں. تو یہ سب فضل ہے اللہ کا, نہ اللہ کی کوئی ڈیوٹی تھی کہ آپ کو یہ دے سک, وہ تو مالک آپ کو جو چاہتا کرتا, لیکن وہ اس کا فضل ہے کہ اس حساب سے اس نے کرم سے انسان کو کرم کرائے گے, پیغمبران بھیجے کرم کرا کے عقل دی, کرم کیا کہ ہدایت دی, کرم کیا کہ جنت میں بھیج رہا ہے گناہوں کو معاف کرتے ہوئے. یہ فضل ہے اللہ کا, اور اتنی بڑی نعمت دے رہا ہے. فضل من ربی کا دائے کا بول فوز العظیم, یہ تمہارا رب کا فضل و کرم ہے, یہی تو سب سے بڑی کامیابی ہے, یہی سب سے بڑی کامیابی ہے. فَإِنَّمَا يَسَّرْنَاهُ بِلِسَانِكَ لَعَلَّهُمْ يَتَذَكَّرُونَ, بے شک ہم نے قرآن کو آپ کی زبان میں آسان بنا دیا تاکہ وہ نصیحت حاصل کرے. فَإِنَّمَا يَسَّرْنَاكَ لِسَانِكَ لَعَلَّهُمْ يَتَذَكَّرُونَ, یہ ہم نے تمہاری زبان میں آسان بنا دیا ہے. اللہ تعالیٰ نے اسے قرآن عربی میں بھیجا تھا آسانی کے لیے بھیجا تھا, ہم اس عربی کو سے محبت کریں, کتنی خوبصورت زبان ہے, ترجمہ بھی پڑھیں اگر ہم عربی نہیں آتی ہے, کوشش کریں عربی پڑھیں. ہماری زندگی کس کے لیے, قرآن کے لیے بس پڑھیں, زندگی عربی سیکھیں, تاکہ تم فکر کرو, تاکہ تم ان جنتوں میں جاؤ جو کہ اس میں سکون سے رہیں گے, امن سے رہیں گے. فرتقب انہم مرتقبون, آپ بھی انتظار کیجیے اور یہ لوگ بھی منتظر ہیں, یہ بھی منتظر, جو جھٹلانے والا ہے یہ دیکھنا چاہتے ہیں کہ ہوگا کیا. مومنین بیتاب ہیں اللہ سے ملنے کے لیے, تاکہ ہم کو یہ جو اللہ نے وعدے کرے ہیں پیغمبران کے ذریعے, وہ دیکھنا چاہتے ہیں مومن کہ ہم کو وعدے کب ملیں گے, اور اللہ کی رحمت کے منتظر ہیں مومن, بے چین ہیں. مطلب ایک مومن ہوتا ہے وہ بے چین رہتا ہے کہ کس طرح سے آ جائے موت کا فرشتہ, اللہ سے ملاقات کر کے اس کو وہ نعمت کا جو وعدہ کیا اس کو مل جائے. لیکن ایسا ہوتا ہے کہ جو مومن ہوتا ہے نا, جو اللہ کے رستے میں چلتا ہے, اللہ تعالیٰ کو دل پہ شروع سے نور نازل کرنا شروع کر دیتا ہے, وہ انتظار کرتا ہے, اس کو اللہ کی تجلیات ملنا شروع ہو جاتی ہیں دل پہ, قرآن کے ذریعے تجلیات ملنا شروع ہو جاتی ہیں, جنت کی تجلیات, عرش کی تجلیات, اس کو سب ظاہر ہونا شروع ہو جاتا ہے. وہ تو انتظار کرتا ہے کہ اس طرح چلے جائے اللہ کے پاس. اور جو کفار ہوتے ہیں ان کے دل کالے پڑ جاتے ہیں, دنیا میں اتنے مصروف ہو جاتے ہیں کہ موت کا فرشتہ آتا ہے تو بھاگتے ہیں. اللہ تعالیٰ صرف ہماری پناہ ہے کہ اس منزل پہ چلے جائیں کہ ہم موت کے فرشتے سے بھاگے ہیں, مطلب ہم فیل ہو گئے. اب دیکھیں امام حسین علیہ السلام کو کس طریقے سے, یا نفس المطمئنہ ارجعی الی ربک راضیۃ مرضیہ, مطلب امام حسین کو دیکھیں آپ کتنے مطمئن نفس تھے, ہو کتنے خوشی خوشی اس کربلا میں جب کہ قتل ہو رہے تھے, شہید ہو رہے تھے, ہر چیز ہو رہی تھی, لیکن چہرے کا نور بڑھتا چلا جا رہا تھا, نور آ رہا تھا امام حسین علیہ السلام کا. کیوں؟ کیونکہ جو انہوں نے اللہ سے وعدہ کرا تھا انہوں نے اس کو اللہ کی مدد سے پورا کرا. دیکھیں ایسا ہے کہ इन सब कामों में अल्लाह की मदद के बाद कुछ नहीं होता। सरकार खुद गिड़गिड़ाते थे कि अल्लाह ताला तो मुझे अपने ऊपर एक लना ना छोड़ना, क्योंकि सरकार की जो नबूवत थी उसका वजन ऐसा था कि कोई बशर नहीं उठा पाया, वो वजन अल्लाह ने की मदद से उठाया। इमाम हुसैन ने जो शहादत दी अल्लाह की मदद से उठी। मोमिनीन जब इमाम हुसैन जा रहे थे, इतने जो हम सोचते इतनी मुसीबतें आई तो अल्लाह उनसे मोहब्बत कर रहा था, अल्लाह उनकी मदद कर रहा था, आपस में बातें हो रही थी, इमाम हुसैन की अल्लाह की बातें लगातार चल रही थी, इश्क का सिलसिला जारी और सारी था, नूह का सिलसिला जारी और सारी था। जब इमाम हुसैन ने सजदे में सर रखा असर के वक्त, तो उनकी अल्लाह से जो पुर था उसका बयान किसी की ताकत नहीं बयान करते हम जिससे गुनाहगारों की, लेकिन वो उस मेराज पे पहुंचे कि अल्लाह ने बयान कर दिया सूरह फजर के अंदर, अल्लाह वसैन जलम अयम।